أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. نحمدك ونستعينك يا ذو الجود والنعم، يا ذا الفضل والكرم، يا عالم السر والهمم، يا خالق اللوح والقلم، يا رب البيت والحرم. الصلاة والسلام على النبي الأمي المكي المدني التجلي التام والمجل الأتم، مالك الحدوث السلطان القدم، أبي الأقول والنفوس والبشر، وهو علة العلل أبي القاسم محمد وعلى ابن عمه ووارث علمه وخليفته صاحب الولاية التشريع والتكوين أمير المؤمنين وعلى السيدة المعصومة الجليلة التي هي جوهرة القدس من الكنز الخفي بدت فابدت تاليات الأحرف أم أئمة الغر بل أم أبيها سيما بقية الله العظم في الأرضين روحي له الفدا وأرواح العالمين ولعنة الله على أعدائهم أجمعين. أما بعد، بسم الله الرحمن الرحيم. ويقول الذين كفروا لست مرسلا قل كفى بالله شهيدا بيني وبينكم ومن عنده علم الكتاب. صلوات على محمد. آج شب شہادت ہے، مولا امیر المؤمنین حضرت علی ابن ابی طالب علیہ الصلوۃ والسلام کی، اور اس عظیم غم کی مناسبت سے ہم امام زمانہ علیہ الصلوۃ والسلام کی خدمت میں تسلیت پیش کرتے ہیں اور جملہ مؤمنین کی خدمت میں تسلیت پیش کرتے ہیں. یہ ذکر ہے اور اس ہستی کا کہ جس ہستی کو اس کائنات میں پہچانا نہیں گیا، باوجود اس کے کہ اس ہستی کی محبت اور ولایت کو ایمان کی اساس و بنیاد قرار دیا گیا، باوجود اس کے کہ پاک پیغمبر نے کثرت سے مقامات امیر المؤمنین بیان کیے اور قرآن کریم میں مولا امیر کے مقامات بھی بیان ہوئے، اور وہ مناسب جو خدا نے مولا کو عطا کیے وہ بھی بیان ہوئے، اس کے باوجود یہ وہ ہستی ہے جو کثرت سے لوگوں کی طرف سے مورد حسد قرار پائی اور مورد ظلم قرار پائی. لہذا ایک صاحب ایمان شخص کے لیے ضروری ہے کہ مولا امیر کی معرفت کو اس طرح حاصل کرے جیسے خداوند عظیم نے قرار دیا ہے مقام امیر المؤمنین، جس طرح سے پاک پیغمبر نے فرمایا، ائمہ طاہرین نے فرمایا، اس طرح سے ہمارے اوپر فرض ہے مقام امیر المؤمنین کی معرفت حاصل کرنا. اور یہ ہماری خوش قسمتی ہے کہ زندگی کا کچھ ٹائم ہم صرف کریں ان مجالس میں اور ان کے ذریعہ سے معرفت امیر المؤمنین اس طرح سے حاصل کریں جیسے کہ مقام امیر المؤمنین قرار دیا گیا ہے، اس لیے کہ خود آپ نے ارشاد فرمایا، حلق فی یا رجلان محب غال و مبغض قال، کہ علی کے بارے میں دو بندے ہلاک ہو گئے، ایک وہ جو محبت کرنے والے ہیں اور غلو کرتے ہیں، اور دوسرے وہ جو علی سے دشمنی اور بغض رکھنے والے ہیں. یہ دونوں ہلاک ہو گئے. صحیح احادیث کے ذریعہ سے محبت علی فرض ہے انسان پہ، اور بغض علی باعث ہے کہ انسان دین سے خارج ہو جائے، انسان ایمان سے خارج ہو جائے، اور انسان مومن نہیں رہتا ہے بغض امیر المؤمنین کی وجہ سے. علی وہ ہستی ہے جسے پاک پیغمبر نے کہا کہ علی آپ میری جان ہے. علی کا تعلق روح پیغمبر سے ہے، جیسا کہ احادیث صحیحہ موجود سنی کتابوں میں بھی اور شیعہ کتابوں میں. قرآن کریم میں بھی آیات موجود ہیں جس میں علی کو جان پیغمبر قرار دیا گیا ہے، یعنی ذات پیغمبر کا حصہ قرار دیا گیا ہے، علی کو آیہ مباہلہ اس پہ شاہد ہے جس میں ارشاد فرمایا وَأَنفُسَنَا وَأَنفُسَكُمْ، یہ ہے حقیقت امیر المؤمنین۔ پاک پیغمبر نے مولا علی کو متعدد جگہوں پہ ارشاد فرمایا یا علی انت اخی فی الدنیا والآخرہ، اے علی تو دنیا اور آخرت میں میرا بھائی ہے۔ خداوند عظیم نے قرآن کریم میں مولا علی کے مقامات بھی بیان کیے ہیں اور مولا علی کے مناصب اور وہ الہی ذمہ داریاں جو خدا نے قرار دی ہیں وہ بھی بیان کیے ہیں۔ اس آیت میں جو سرنامہ سخن قرار دینے کا شرف حاصل ہوا ہے، خدا ارشاد فرماتا ہے، سورہ رعد کی آخری آیت ہے، وَيَقُولُ الَّذِينَ كَفَرُوا لَسْتَ مُرْسَلًا قُلْ كَفَى بِاللَّهِ شَهِيدًا بَيْنِي وَبَيْنَكُمْ وَمَنْ عِنْدَهُ عِلْمُ الْكِتَابِ۔ اے پیغمبر، کافر جو شک کرتے ہیں آپ کی رسالت میں اور انکار کرتے ہیں آپ کی رسالت کا، آپ ان سے کہہ دیجئے کہ میرے پاس میری رسالت کے دو گواہ موجود ہیں اور دونوں گواہ کافی ہیں۔ لہذا آیت میں لفظ ہے قل کفا باللہ شہیدا بینی وبینکم ومن عندہ علم الکتاب، خدا بھی گواہ کافی ہے اور وہ دوسری ہستی جسے خدا نے گواہ قرار دیا ہے، جس کے پاس صفت کے طور پر ذکر کیا علم الکتاب موجود ہے، وہ بھی گواہ کافی ہے میری رسالت کے لیے۔ تو کفایت کی بات کی ہے کہ خداوند عظیم جس طرح سے کفایت رکھتا ہے، اسی طرح سے خدا نے وہ دوسری ہستی جسے گواہ رسالت پیغمبر قرار دیا ہے وہ بھی گواہی دینے کے لحاظ سے اسی طرح کفایت کر رہی ہے، کیونکہ خداوند عظیم نے اس کو اس طرح سے قرار دیا۔ یہ عظیم منصب ہے، اگر کوئی پہچانے مولا علی کی معرفت حاصل کرنا چاہتا ہے تو اس سے بڑھ کر کے تصور ممکن نہیں ہے جو مقام خداوند عظیم نے قرآن کریم میں اس آیت میں مولا علی کے لیے ذکر کیا۔ یہ الگ بات ہے کہ مولا علی کے ساتھ اتنا حسد کیا گیا کہ فضائل علی کا کثرت سے انکار کیا گیا۔ جو بھی فضیلتیں پاک پیغمبر نے مولا علی کے لیے ذکر کی گئیں، کوشش یہ کی گئی کہ اول مرحلہ میں اس فضیلت کا انکار کیا جائے، دوسرے مرحلہ میں وہ فضیلت کسی اور کے لیے ثابت کی جائے، اور تیسرے مرحلہ میں اگر فضیلت کا روایت کے لحاظ سے انکار ممکن نہ ہو جیسے حدیث غدیر ہے تو پھر اس کی ایسی توجیہ کی جائے کہ وہ معنی ہی ختم ہو کے رہ جائے جو پیغمبر نے ذکر فرمایا اور جس کی خاطر اس مقام اور مرتبہ امیر المومنین کو بیان کیا گیا ہے۔ اکثر فضیلتیں مولا علی کی ایسی ہیں جن کا انکار کیا گیا اور دوسرے افراد کے لیے انہی فضیلتوں کو قبول کر لیا گیا۔ خداوند عظیم سورہ نساء میں ارشاد فرماتا ہے وَيَحْسُدُونَ النَّاسَ عَلَى مَا آتَاهُمُ اللَّهُ مِنْ فَضْلِهِ، لوگ ان ہستیوں سے، ان خصوصی ہستیوں سے جنہیں خداوند عظیم نے اپنا فضل عطا کیا ہے، لوگ حسد کرتے ہیں۔ حسد کرنے کا نتیجہ یہ ہے کہ لوگ فضائل کا انکار کریں، لوگ ان مقامات کا انکار کریں جو خداوند عظیم نے ان ہستیوں کو عطا کیا ہے۔ اسی آیت کی وجہ سے، یہی آیت جس میں اتنا بڑا منصب مولا علی کے لیے ذکر کیا گیا ہے، اس کی حقیقت ہم بیان کریں گے تاکہ پتہ چلے کہ عظمت علی کیا ہے اور یہ منصب کیا ہے۔ اس منصب کا انکار کیا گیا مولا علی کے لیے، کس خاطر انکار کیا گیا؟ اس لیے انکار کیا گیا چونکہ یہ ایک بہت بڑی فضیلت ہے۔ کہا کیا گیا؟ اس فضیلت کو ثابت کرنے کی کوشش کی گئی حکیم ابن حزام کے لیے، یعنی مولا علی کے لیے قابل قبول نہیں ہے یہ فضیلت، لیکن یہ کعبہ میں ولادت کی بات کر رہا، حکیم ابن حزام کے لیے ثابت ہے یہ فضیلت کہ گواہ رسالت پیغمبر قرار دینا، یہ عبداللہ ابن سلام کے لیے کہا گیا۔ تفسیروں میں برادران کی یہ موجود ہے کہ عبداللہ ابن سلام ہے، ایک قول ہے کہ مولا علی ہے لیکن زیادہ تر نے جو قبول کیا ہے وہ عبداللہ ابن سلام کے لیے، یعنی ایک فضیلت ایک یہودی کے لیے قابل قبول ہے، کیونکہ جس وقت یہ سورہ نازل ہوتا ہے، سورہ رعد مکہ میں نازل ہوا ہے، اس وقت تک عبداللہ ابن سلام اسلام نہیں لایا ہے۔ अब्दुल्ला इस्लाम इब्ने सलाम मदीना में इस्लाम लाया है उस वक्त तक वो मुसलमान नहीं है, यानी एक फजीलत एक काफिर और यहूदी के लिए काबिल कबूल है लेकिन अली के लिए काबिल कबूल नहीं। काबा में विलादत है, मौला अली के लिए काबिल कबूल नहीं है, हकीम इब्ने हुजाम के लिए काबिल कबूल। सिद्दीक अकबर, तिर्मिज़ी में ये रिवायत मौजूद कि अना सिद्दीकुल अकबर, पैगंबर ने मुझे फरमाया कि मैं सिद्दीक अकबर हूं, ये मौला अली के लिए काबिल कबूल नहीं है, इसका इनकार किया जाता है। एक हदीस है हाकिम ने मुस्तदरक में बयान की कि या अली अंत सैयदुल अरब, हबीबु का हबीबी व हबीबी हबीबुल्ला, अदुवु का अदुवी व अदुवी अदुवुल्ला, ए अली आप अरब के सरदार, जो आपका दोस्त है वो मेरा दोस्त है, जो मेरा दोस्त है वो खुदा का दोस्त, जो आपका दुश्मन है वो मेरा दुश्मन, जो मेरा दुश्मन है वो खुदा का दुश्मन। पाक पैगंबर इस हदीस को फरमा रहे, हाकिम ने अल मुस्तदरक में कहा कि हदीस सही है, सनद के लिहाज से हदीस में कोई ऐब नहीं है, लेकिन वो जिनके दुश्मनी थी दिल में वो इसे कबूल ना कर सके। हाफिज इब्ने हजर कहता है वलकल वो यशहदु अन्नहु बातिल, सनद के लिहाज से तो कोई इजाफ नहीं है लेकिन वो कहता है मेरा दिल गवाही देता है कि यह हदीस बातिल है, इसलिए कि किसी एक शख्स की दोस्ती और दुश्मनी कैसे मेयार बन सकती है खुदा की दोस्ती और दुश्मनी, इस वजह से रद्द कर देते हैं हदीस को, क्योंकि मौला अली के फजाइल में मौजूद। इन फजीलतों में से अगर किसी के लिए एक फजीलत भी पैगंबर जिक्र कर देते तो जमीन और आसमान को सर पे उठा लिया जाता कि इतनी बाफजीलत हस्ती है वो। मौला अमीर के लिए इतनी कसरत से फजीलतें पैगंबर इरशाद फरमा रहे, लेकिन मौला अली को वो कहते हैं कि वो मफजूल है, फला फला अफजल है, किस वजह से नहीं पहचाना गया इस हस्ती को। ये अगर फजीलत बयान करें मौला अमीर की, सबसे पहले लोगों को ये शक व शुबा होता है जो अपने भी हैं कि कहीं गुलव ना हो जाए, कहीं मकाम से बढ़ा ना दिया जाए। ना खुद इरशाद फरमाते हैं ला तकूलू फीना अर्रुबूबिया, हमारे लिए रुबूबियत मत कहो, वकूलू फी फज़लिना मा शेतुम, उसके अलावा जो फजीलतें भी हमारी बयान हुई है उसको बयान करो, सिर्फ हमारी रुबूबियत की बात मत करो। इससे मना किया गया है कि रब ना कहो उनको, जो मकाम उनका करार दिया गया उसके मुताबिक मानो। मानना यह है, ईमान ये है कि उस तरह से माना जाए जैसे खुदा ने कहा, जिस तरह से मुस्तफा ने फरमाया है उस तरह से माना जाए, ये मानना है, यही ईमान है। अगर अपनी मर्जी इंसान की शामिल हो जाए जर्रा बराबर भी तो ईमान नहीं रहता है, इंसान दारा ईमान से खारिज हो जाता है। इस वास्ते जरूरत इस अमर की है कि हम रिवायात के जरिए से और आयात के जरिए से उस तरह से माने जैसे खुदा चाहता है, मबादा हम दीन से खारिज हो जाए। हमारे मिंबरों में आज ये मसला मौजूद है, आज ये मुश्किल मौजूद है कि अहले बैत की फजीलतों को जब बयान किया जाता है तो ऐसी ऐसी फजीलतें बयान करते हैं जो न किसी रिवायत में मौजूद, बात मोतबर रिवायत की है, ज़ईफ रिवायतें आम जो कुतुब रिवायत भी नहीं है उनमें मिलेंगी। उसको एक शख्स अगर मिंबर पे बयान कर रहा है तो वो जिम्मेदार है, अगर रोजे की हालत में बयान करेगा रोजा बातिल हो जाएगा। लिहाजा बहुत जरूरत है इंसान अपने ईमान के साथ इन अहादीस को और इन सिफात को और इन मकामात को उस तरह बयान करें कि खुद आइम्मा ताहिरीन राजी। आइम्मा ताहिरीन खुदा की इबादत इस तरह से करते हैं कि इस कायनात में उसकी कोई मिसाल मौजूद नहीं, उसके बावजूद ये बारगाह खुदा में अर्ज करते मा अबदना का हक इबादत, खुदावंदा हम तेरा हक इबादत अदा नहीं कर सकते। यानी खुदावंद अजीम का जो हक है इंसान के ऊपर, हर हर सांस जो लेता है यह हक खुदा है, हर हर नेमत जो कायनात की इस्तेमाल करता है यह हक खुदा है, ये हक खुदा कैसे अदा किया जा सकता, शुक्र नेमत के जरिए से अदा किया जाता है। चौथे इमाम इरशाद फरमाते हैं खुदावंदा जब मैं तेरा शुक्र अदा करता हूँ उसकी वजह से मेरे ऊपर एक और शुक्र वाजिब हो जाता है, इसलिए कि ये शुक्र अदा करना भी तेरी नेमत है और तेरी तौफीक है कि मैं शुक्र अदा करता हूँ, लिहाजा एक और नेमत होती है, एक और शुक्र मुझ पर वाजिब हो जाता है। खुदाबंद अजीम की इबादत और उसके हक को अदा करना यह हमारे लिए मुमकिन नहीं है, लेकिन हम अपनी बिसात के मुताबिक, अपनी इस्तेदाद के मुताबिक जो कुछ पेश कर सकते हैं बारगाह खुदा में वो हमें पेश करना चाहिए। खुदा फरमाता है लियबलुवकुम अय्युकुम अहसनु अमला, मैंने तुम्हें खल्क इसलिए किया है ताकि तुम बेहतर से बेहतर अमल मेरी बारगाह में पेश करो। यानी इंसान कोशिश करे, वरना बारगाह खुदा में कुर्बानी हाबील ने भी पेश की, काबील ने भी पेश की। क्या वजह है कि काबील मकाम मर्तबा हासिल नहीं कर सकता है और हाबील उस मंजिल पर पहुंच जाता है? काबील की कुर्बानी को रद्द कर दिया जाता है, हाबील की कुर्बानी को कबूल किया जाता है, बावजूद इसके कि उसने भी खुदा के लिए पेश की। कोई उसमें रियाकारी मौजूद नहीं थी, कोई उसने शिर्क नहीं किया था, लेकिन खुदा रद्द कर देता है इसलिए कि वो अहसन अमल नहीं पेश किया। उसने कोशिश की उसके माल में से कम तरीन जो हिस्सा है वो बारगाह खुदा में पेश, खुदा ने रद्द कर दिया। अहसन अमल चाहता है कि बंदा अपनी तरफ से कोशिश करे बेहतर से बेहतर अमल मेरी बारगाह में पेश करे। ये जिक्र आल मोहम्मद हमारे लिए शरफ है, ये अमल है, ये इबादत है जिसका शरफ खुदा ने हमें बख्शा है। हम खुशकिस्मत हैं जो जिंदगी के इन लम्हात में हम जिक्र अली में गुजार दें। इस जिक्र को खुदावंद अजीम ने इबादत करार दिया है। खुदा की, खुदावंद अजीम की इबादत होती है जब हम जिक्र अली करते हैं, जिक्र आले बैत करते हैं। जब हम मोहब्बत अली हमारे दिल में है तो ये खुदा की इबादत है। हुब्बु अलीन इबादत, जिक्र अलीन इबादत, अन नजर इला अलीन इबादत, अली से मुतालिक जो काम भी रिजा खुदा के लिए करेंगे वो इबादत खुदा शुमार। इबादत तब है जब उस तरह जिक्र करें जिस पे खुदा राजी हो, आले बैत राजी, उन फजीलतों का जिक्र करें। एक फजीलत अली भी अगर कोई जिक्र करता है उसका इतना सवाब है कि शुमार नहीं किया जा सकता। खुदा फरमाता है, हदीस पैगंबर है, लबिजतमा अन्नास अला हुब्बि अली इब्न अबी तालिब लमा खलक अल्लाहु अन्नास, अगर लोग मोहब्बत अली पे जमा हो जाते खुदा जहन्नुम को पैदा ना करता। अली वो हसन है, मोहब्बत अली वो हसन है कि उसकी वजह से हर अमल की कदर कीमत बढ़ती है। अगर दिल में मोहब्बत अली ना हो तो बड़े से बड़ा अमल भी बेकीमत होकर रह जाता। ये थोड़ा शरफ है, ये थोड़ी अजमत है कि इस मोहब्बत के नतीजे में हर अमल बारगाह खुदा में कबूल हो। वरना इंसान जितना बड़ा अमल बारगाह खुदा में लेके जाए वो काबिल कबूल नहीं होगा, खुदा उसे कबूल नहीं करेगा। मोहब्बत अली का ये असर है कि खुदा बंदे अजीम हर अमल को कबूल करता है मोहब्बत अली के नतीजे में। मन आमिल सालिहन मिन ज़करिन उनसा वह हुआ मुमिन फलनुहयिन्नहु हयातन तय्यिबा वलनजिन्नहुम अजरहुम बिअहसन मा कानू यअमलून। जो शख्स भी अमल करता है, मर्द हो या औरत, वह हुआ मुमिन, शर्त यह है कि अमल करते ही वो मोमन होना चाहिए। तो खुदा अमल का अजर देता है, अमल की जजा देता है, करने वाला मोमिन होना चाहिए। और मोमिन वो है जिसके दिल में मोहब्बत और विलायत अली पाई जाती है। लिहाजा ये थोड़ा शरफ है खुदा ने जो हमें अता किया है कि हमारे दिल में मोहब्बत अली पाई जाती, उसकी वजह से हमारा हर अमल बारगाह खुदा में कबूल, मौरद कबूल करार पाता। एक हदीस है, मासूम ने इरशाद फरमाया, इजा अरफ तुम फामलू माशेत, जब तुम्हें हमारी विलायत की मारिफत हो गई फिर जो अमल मर्जी है तुम अंजाम। इस हदीस को एक गलत मतलब पहनाया जाता कि जिसके दिल में मोहब्बत आली पाई जाती है, विलायत आले बैत पाई जाती है, वो हर अमल कर सकता है, यानी हत्ता जो गुनाह भी करेगा खुदा बंद अजीम उसे माफ कर दे। ऐसी बात नहीं। इस हदीस का मतलब यह है, फामलू माशे तुम जो भी नेकी करोगे खुदा बंदे अजीम तुम्हारे उस अमल को कबूल करेगा अगर मोहब्बत अली और विलायत अली तुम्हारे दिलों में पाई जाए। इस हदीस का यह मतलब है न कि विलायत अली के नतीजे में अमल के लिहाज से खुली छुट्टी दे दी है कि तुम कोई भी गुनाह करो खुदा तुम्हें माफ कर दे। ना, मोहब्बत अली का यह तकाजा है, विलायत अली दिल में हो इंसान गुनाह नहीं कर सकता, और ना ही तवक्को है आइम्मा ताहिरीन को कि हमारे मानने वाले गुनाह कर सकते हैं, खुदा की नाफरमानी कर सकते हैं। असलन शिया का मतलब यही है, मन शाया अलीयन, जो अली की पैरवी करने वाला हो, अमल में अली के पीछे चलने वाला हो, उसे मुहिब्बे अली कहा जाता है, उसे विलायत अली को मानने वाला करार दिया जाता है। जो इस तरह से आठवें इमाम ने उन लोगों से क्या कहा था जो आपकी खिदमत में आते रहे और हजरत ने कबूल न किया, 60 दिन तक हजरत रद्द करते रहे, वापस करते रहे। 60वें दिन जब वो आए और उन्होंने इसरार किया और हजरत ने कबूल किया, कसूर पूछा कि मौला हमारा कसूर क्या है, आपने फरमाया तुमने ये दावा किया है नहनो मिन शिया थे अली, हम अली के शिया हैं, तुमने बड़ा दावा किया जबकि तुम्हारे अमल ऐसे नहीं, जैसा अली फरमाते हैं वैसा करते नहीं हो, जिससे अली रोकते हैं उससे रुकते नहीं हो, अली के शिया हसन हुसैन है, मोहम्मद इब्ने अबी बकर है, सलमान है, मिकदाद है, ये अली के शिया है, तुम ये मत कहो हम अली के शिया हैं, तुम अमल के लिहाज से कमतर हो, तुम कहो नाहनो मिन मुहिब्बीहा व मुआलीहा, हम अली के चाहने वाले, हम अली की विलायत रखने वाले, लिहाजा मौला अमीर का शिया ऐसा नहीं हो सकता जो गुनाह की जिंदगी बसर। दूसरा, आज हमारे मिंबरों में जब फजाइल आले मोहम्मद को बयान किया जाता है तो कोशिश की जाती है कि वो फजीलतें जो नहीं है फजीलत दर हकीकत आइम्मा के लिए जिक्र किया जाए, वो फजीलत नहीं बल्कि बोलने वाले को दायरा ईमान से खारिज कर देती है, इस्लाम से खारिज कर देती है, मुशरिक बना देती हैं अगर कोई ऐसा कलिमा आइम्मा ताहिरीन के लिए इस्तेमाल किया जाए जिस पर खुदा राजी नहीं, आइम्मा राजी नहीं। जिक्र आले मोहम्मद का तब फायदा है कि आले मोहम्मद खुद राजी हों उस जिक्र, और हमारे पास तो मिसालें मौजूद हैं कि किस तरह से मौला अली की रुबूबियत का दावा करने वाले, उलूहियत का दावा करने वाले, इब्ने सबा के मानने वाले आते हैं मौला अली की खिदमत में और मौला अली उन्हें आग में जला देते। मैं बंदा खुदा हूं, अना अब्दुन मरबू, न मैं रब हूं न खुदा हूं बल्कि खुदा बंदे अजीम का बंदा अली हूं। आपसे जब भी आपकी पहचान पूछी आपने कहा कि लोगों मैं बंदा है खुदा, अना अब्दुल्ला व अखु रसूल, लोगों मैं कौन हूं, मैं अल्लाह का बंदा हूं और रसूल का भाई। अजमत शरफ मौला अली की बाद अज रसूल है, रसूल से बढ़ के नहीं है, लिहाजा बहुत जरूरत है हमें इस चीज की ख्याल करने का। और इस चीज के बारे में अगर कोई गलती किसी के जहन में पाई जाती है तो खुदारा कुरान करीम और रिवायात मौजूद हैं, उनके जरिए से अपनी इसलाह करनी चाहिए। इंसान के अकल का मतलब ही यही है जो खुदा ने ये शरफ बख्शा कि गौर व फिक्र करे अपने अकायद के लिहाज, अपने दीन के लिहाज से। वो दुआ ए जुहू जो हजरत ने गैबत के जमाने में छठे इमाम ने इरशाद फरमाई कि मेरे शियो जुरारा से इरशाद फरमाया कहो, गैबत में आपको ये दुआ पढ़नी है कि हिदायत खुदा बंद अजीम अता कर, अल्लाहुम معرفني نفسك فانك ان لم تعرفني نفسك لم اعرف رسولك اللهم عرفني نبيك فانك ان لم تعرفني نبيك لم اعرف حجتك اللهم عرفني حجتك فانك ان لم تعرفني حجتك زللت عن ديني خداوندا معرفت تو نے عطا کرنی ہے کیونکہ یہ خدا کا فریضہ ہے یہ حق ہے خدا کے اوپر ہمارا کہ وہ ہمیں معرفت عطا کرے لہذا خداوندا معرفت تو نے عطا کرنی ہے मैं तुझ से मारिफत का सवाल करता हूं, तेरी जात की मारिफत, तेरे नबी की मारिफत और तेरे बली की मारिफत। आखिरी जुमला ये है, फइन्नका इल्लम तुअर्रिफनी बली हुज्जतक ज़ललतु अन दीनी, बारे इलाहा अगर तेरी हुज्जत की पहचान न हुई और तूने मुझे ये मारिफत अता न की मैं तेरे दीन से गुमराह हो जाऊं। ये मामूली बात है कि इंसान दीन से गुमराह हो जाए मारिफत हुज्जत ना होने की वजह से। अब वो जो मारिफत से दूर हैं, जिन्होंने आले मोहम्मद को माना नहीं है, जैसे उन्हें मारिफत हुज्जत नहीं है, वो जो गुलव करते हैं, जो उलूहियत के कायल हैं, उन्हें भी मारिफत हुज्जत नहीं है। लिहाजा वो मकामात जो खुदा ने अता किए ना उनका इनकार किया जाए, और ना जो मकाम हासिल नहीं है खुदा की खुसूसियत है ना वो अता किया जाए। मौला अमीर खुदा बंदे अजीम बना रहा है गवाह है रिसालत पैगम, ये कम बात नहीं है, इसलिए कि रिसालत पैगंबर की गवाही देना मुशरिकीन के सामने इस वजह से नहीं है, इस तरह से नहीं है कि मैंने आपको अपनी रिसालत का दावा करते हुए सुना है जो उस वक्त मुसलमान हुए, जो रिसालत को कबूल कर चुके हैं सब इस मयार के, ये कलिमा तो मुशरिकीन ने भी सुना था जब कोई अबू कुबैस पे खड़े होकर के पैगंबर ने इरशाद फरमाया था लोगों मैं रसूल खुदा ने मुझे रसूल बना करके भेजा है। ये कलिमा मुशरिकीन ने भी सुना था, मुसलमानों ने भी जो इस्लाम लाए यही कलिमा सुन इसी को सुन के इस्लाम ले आए। क्या वो गवाही दे सकते हैं रिसालत पैगंबर की कि ये हमने सुना है आप ये फरमा रहे ना, क्योंकि इसमें खुसूसियत हासिल नहीं। मुशरिकीन ने भी ये कलिमा सुना है कि आप अपनी जबान से फरमा रहे लोगों मैं अल्लाह का रसूल, गवाही के लिए इतना सुन लेना काफी नहीं। खुदा कह रहा है कि गवाही देते हैं, मैं भी गवाही देता हूं रिसालत पैगंबर की, और वो हस्ती जिसके पास इल्मुल किताब है वो भी गवाही देता है रिसालत पैगंबर। तो कैसे गवाही दे? गवाही देने के लिए, शहादत देने के लिए ये शर्त है कि गवाही देने वाला उस वाकया को देख रहा हो जब वो वाकया अंजाम पा रहा हो। इसका मतलब है वो है कि खुदा बंदे अजीम जब रिसालत पैगंबर को दे रहा था अली देख रहे थे। यही वजह है कि जब हारिस हमदानी ने पूछा मौला अपने बारे में इरशाद फरमाइए तो आपने इरशाद फरमाया अना अब्दुल्लाह व अखू रसूलिल्लाह व सिद्दीकुल अव्वल व सद्दक्तुहु व आदम बैनल माए वल जसद व सुम्मा सिद्दीकुल अव्वल फी उम्मतकुम हाजही। मैं अली अल्लाह का बंदा हूँ, रसूल का भाई हूँ, और मैं सबसे पहले पैगंबर की रिसालत की तस्दीक करने वाला हूँ। मैंने वहां पर भी तस्दीक की थी जब दुनिया खलक नहीं हुई थी, आदम अभी मिट्टी और पानी में मौजूद थे, सबसे पहली तस्दीक वहां भी अली ने की, और यहां भी जब आपने रिसालत का ऐलान किया सबसे पहली तस्दीक अली ने की। ये है मौला अमीरुल मोमिनीन रूही लहुल फिदा अजमत अली पे, सिद्दीकुल अव्वल मैं सबसे पहले तस्दीक करने वाला हूं, आदम बैनल माए वल जसद आदम अभी मिट्टी और पानी के बीच में मौजूद थे, मैंने तब भी पैगंबर की पहली तस्दीक की, इस उम्मत में भी सबसे पहली तस्दीक पैगंबर की करने वाला अली। इस वास्ते कि मौला अली ने खुद इरशाद फरमाया कि मैंने किस तरह से पैगंबर की तस्दीक, खुतबा कासिया नाजुल बलागा 192 नंबर खुतबा है या 190 नंबर नाजुल बलागा के नंबरों के लिहाज से फर्क है। इस खुतबा कासिया में मौला अमीर ने बहुत से हकायक को बयान किया, खिलकत आदम से लेकर काबा की खिलकत तक, काबा की बनाई तक, ये सार हकायक बयान किए, रिसालत पैगंबर को बयान किए, मकाम पैगंबर को बयान किया, अपने बारे में भी जुमलात इरशाद फरमाए, अपना माजी बयान किया, अपना बचपन बयान किया, अपनी तरबियत बयान की है, अपना किरदार बयान किया है। मैं ये कहा करता हूं अरब की सरजमीन में उस वक्त में कोई अपना माजी बयान नहीं कर सकता था, यह सिर्फ आले मोहम्मद वो हस्तियां हैं जो अपने माजी को भी बयान कर सकते हैं, हाल को भी बयान कर सकते हैं, मुस्तकबील भी हमारे सामने पूरी जिंदगी का एक एक लहजा तारीख ने महफूज कर। लिहाजा खुतबा कासिया में अपने माजी को बयान कर रहे, अपने बचपन को बयान कर रहे कि मैं किस तरह से दुनिया में तशरीफ आया, किस तरह से पैगंबर मेरी तरबियत किया करते थे। ये तरबियत रसूल है मौला अली की, ये खुसूसियत आले मोहम्मद को हासिल है कि पहली गजा भी हासिल की है तो लाबिदा ने पैगंबर से हासिल, और तरबियत के लिए दामन पैगंबर मुयसर हुआ है। मौला अली फरमाते कि तुम मेरी मंजिल को जानते हो, वो मंजिल खसीसा जो खुसूसियत मुझे हासिल थी पैगंबर के साथ वो तुम जानते। मैं जब बच्चा था पाक पैगंबर मुझे अपने पास लिटाया करते थे, काना युमिस्सुनी जसदहु वयुशिम्मुनी अर्फहु काना यमगजु शय सुम्मा युल्किमुनी, पैगंबर मुझे बिस्तर में अपने साथ लिटाते, अपना जिस्म मेरे जिस्म के साथ मस करते थे, अपनी खुशबू मुझे सुंघाते थे, और जब खाना खाने का वक्त आता लुकमा पहले खुद चबाते थे फिर मुझे खिलाते थे। इस तरह से मेरी तरबियत हुई, इस तरह से मैं जवान हुआ। जब मैं जवान हुआ लम यजिदली कज़बतन फी कौल वला खतलतन फी फ़ेल, पैगंबर ने कभी भी अली की जबान से झूठ नहीं सुना, کبھی بھی علی کے کردار میں خطا کو نہیں پایا. یہ دعویٰ کون کر سکتا ہے؟ اس طرح کی تربیت اس کائنات میں کسے حاصل؟ یہ دو ہستیاں ہیں جن کی تربیت اس کائنات میں نمونہ بنتی. پہلی پیغمبر اکرم کی ہستی جس کی تربیت خداوند عظیم خود کر رہے. خدا نے فرمایا پاک پیغمبر کی زبان سے, یہ پیغمبر ارشاد فرماتے ان اللہ ادبنی فاحسن تعلیم, خود خدا نے میری تربیت کی اور بہترین تربیت کی ہے خدا نے. مولا علی وہ ہستی ہے کہ جو پہلے دن سے آنکھیں کھولتے ہیں, تشریف لاتے ہیں خدا کے گھر میں, آنکھیں کھولتے ہیں جب تک پیغمبر نہیں آ گئے. علی نے آنکھیں بند کی, آنکھوں کو نہیں کھولا, کوئی غذا نہیں کھائی علی نے. جب پیغمبر تشریف لاتے ہیں, ابھی دعوے نبوت نہیں فرمایا پیغمبر کا, تشریف لاتے ہیں, فاطمہ بنت اسد نے مولا علی کو پیش کیا پیغمبر. دستے پیغمبر پہ جب آتے ہیں اور فاطمہ نے عرض کیا یا رسول اللہ, رسول خدا کا اس میں گرامی لے کر بی بی نے یہ عرض کیا کہ آپ کا بھائی نہ آنکھیں کھول رہا نہ غذا لی ہے, لیکن جب دستے پیغمبر پہ علی آتے آنکھیں کھولتے ہیں, پہلی نظر چہرے پیغمبر پہ پڑتے, پہلی غذا لواب دہنے پیغمبر سے لیتے. پیغمبر نے یہ ارشاد فرمایا یا علی قد خصصتنی بالنظر فخصصتک بالعلم, علی تم نے مجھے یہ خصوصیت بخشی کہ پہلی چہرے میرے چہرے پہ نظر ڈالی, میں تمہیں خصوصیت بخشتا ہوں اپنے علم کی. انا مدینۃ العلم و علی بابها, یہ خصوصیت ہے علی. اس طرح سے تربیت ہوئی علی کی, اور پھر ذات پیغمبر کا حصہ قرار دیا ہے قرآن کریم میں خدا بند عظیم نے اور روایات میں پاک پیغمبر. سورہ کبھی ارشاد فرمایا جب سورہ برات کی کچھ آیتیں نازل, نو آیتیں سورہ برات کی نازل ہوں, پاک پیغمبر نے ایک بزرگ کو فرمایا کہ یہ آیتیں آپ لے جاؤ جا کر کے اہل مکہ پہ تلاوت کرو حج کے. وہ لے کر کے چلے گئے, جبرائیل نازل ہوں آ کر کے خدا کا یہ پیغام پہنچایا یا رسول اللہ. خدا فرماتا ہے لا یبلغھا الا انت او رجل منک, کہ آپ یہ نہیں پہنچا سکتے مگر یہ کہ آپ خود جائیں یا وہ ہستی جائے جو آپ کی ذات سے, جس کا تعلق آپ کی ذات سے ہے وہ جائے. مسند احمد حنبل میں روایت, سند کے لحاظ سے صحیح روایت, وہ واپس تشریف لائے بزرگ. مولا علی لے گئے آیتوں, وہ واپس آئے حضور پیغمبر میں پہنچے, عرض کیا یا رسول اللہ حال نازل فی شیء من کتابی, کیا میرے بارے میں کوئی آیت نازل ہو گئی کہ مجھے واپس بلا لی؟ فرمایا نہیں, کوئی آیت تیرے بارے میں نازل نہیں ہوئی, بلکہ مجھے یہ حکم دیا گیا ہے کہ لا یبلغھا الا انت, لا یبلغھا الا انت, ان آیتوں کو نہیں پہنچا سکتا مگر آپ خود جائیں یا وہ ہستی جائے جس کا تعلق آپ کی ذات سے. تو یہاں ثابت ہوا کہ پاک پیغمبر اس دین الہی کو سوائے علی کے کسی اور کے حوالے نہیں کر سکتے, اس لیے کہ نو آیتوں کی تبلیغ علی کے علاوہ خدا کوئی اجازت نہیں دیتا کہ کوئی اور کرے. پورے دین کی تبلیغ و امامت خدا کیسے راضی ہے کہ کوئی اور انجام. یہاں پہ فرمایا علی مجھ سے ہے, میری ذات سے علی کا تعلق. صحیح بخاری کی حدیث علی منی وانا من, علی مجھ سے ہے اور میں علی سے. فَإِنَّهُ وَلِيُّكُمْ وَإِنَّهُ وَلِيُّكُمْ بَعْدِ, علی میرے بعد تمہارا ولی ہے. مولا علی کو پہچاننا ہو تو اس کائنات کی دو بزرگوار وجود کو پہچاننا ضروری, ایک پیغمبر اکرم کو اور ایک قرآن کریم, اس لیے کہ پیغمبر کا حصہ اور جز قرار دیا گیا ہے علی, ذات پیغمبر اور جان پیغمبر قرار دیا گیا ہے علی کو قرآن نے بھی اور اس روایات, اور دوسری طرف سے خداوند عظیم نے قرآن کریم کو اپنی کتاب کو جس طرح سے بیان کیا الحمدللہ الذی نزل علی عبدہ الکتاب, اپنی حمد کر رہا ہے خداوند عظیم اس کتاب الہی کو نازل کرنے پہ جو پیغمبر پہ نازل. تبارک الذی نزل الفرقان علی عبدہ, بابرکت ہے خداوند جس نے فرقان کو اپنے بندے پہ نازل کیا. فرقان یعنی قرآن کریم, جو حق کو باطل میں فرق کرنے والا ہے. قرآن کی یہ عظمت ہے کہ خدا اپنی حمد تعریف کر رہا ہے قرآن کے نازل کرنے, لو انزلنا هذا القران على جبل لرأيته خاشعا متصدعا من خشيته. اگر قرآن ہم پہاڑ پہ نازل کرتے تو وہ برداشت نہ کر سکتے جو ہم نے آپ پہ نازل. یہ عظمت قرآن کریم ہے. پاک پیغمبر ارشاد فرماتے ہیں علی مال قرآن والقرآن ما علی. حدیث صحیح ہے جسے سیوطی نے الجامع الصغیر میں نقل کیا, جناب طبرانی نے المعجم الاوسط میں نقل کیا, حاکم نے مستدرک میں نقل کیا, حدیث کو صحیح فرمایا. حسین الاشکر کہا سند میں ہے لیکن صحیح ہے سکھا. اس حدیث میں پیغمبر فرماتے ہیں علی مال قرآن والقرآن ما علی. علی قرآن کے ساتھ ہے اور قرآن علی کے ساتھ. یہاں دوسرا جملہ کہنے کی ضرورت نہیں, جب ایسی نسبت بیان کرنی تو دوسرا جملہ کہنے کی ضرورت نہیں ہوتی, کیونکہ جب کہا کہ علی قرآن کے ساتھ ہے دوسرا خود بخود ثابت ہو جاتا ہے کہ قرآن علی کے ساتھ ہے. لیکن کیا وجہ ہے کہ پیغمبر دوسرا جملہ ساتھ ارشاد فرماتے ہیں؟ اور ترتیب یہ ہے کہ علی مع القرآن والقرآن مع علی. اس کا مطلب یہ ہے کہ قرآن سے پہلے بھی علی ہے, قرآن کے بعد بھی علی ہے. یعنی قرآن کو سمجھنا ہو تو علی کو سمجھنا ہوگا, علی کا پہچاننا ہوگا, علی سے پوچھنا ہوگا اگر قرآن کو سمجھنا چاہے. تو اول بھی علی آخر بھی علی, بغیر علی کے قرآن قابل قبول نہیں. پاک پیغمبر معیت قرار دے رہے ہیں کہ قرآن و علی ہمیشہ ساتھ ساتھ رہیں گے. تیار دا علی الحوض, یہاں تک کہ حوض کوثر پہ مجھ تک پہنچے, یہ ہمیشہ ساتھ رہیں گے. یعنی قرآن اپنی تمام حقیقتوں اور مقامات کے ساتھ علی کے ساتھ ہے, علی بھی اپنے تمام مقامات کے ساتھ قرآن کے ساتھ. اب یعنی قرآن اور علی کو عدل قرار دیا ہے. حدیث ثقلین میں قرآن اور آل محمد کو عدل قرار دیا ہے, یعنی برابر کی منزل قرار دیا گیا. یہی وجہ ہے کہ حدیث ثقلین میں پاک پیغمبر نے ارشاد فرمایا کہ انہما کہاتین, ان دو انگشتوں کو آپس میں ملا کر پیغمبر نے ارشاد فرمایا کہ یہ قرآن اور میری اہل بیت اس طرح سے ساتھ ساتھ رہیں. ان دو انگلیوں کو نہیں بنا کر کے فرمایا تھا کہ ایک بڑی ہے اور ایک چھوٹی ہے. اتنی احتیاط کو مد نظر رکھا کہ دو انگلیاں شہادت کی اکٹھی کر کے فرمایا قیامت تک کے لیے یہ ساتھ ساتھ رہیں. یہ اس واسطے قرار دیا کہ تمام منزلیں جو قرآن کی ہیں وہ تمام منزلیں اہل بیت میں پائی جاتی, تمام منازل جو اہل بیت کی ہیں وہ قرآن میں پائی جاتی. قرآن کو خداوند عظیم نے ہدن للمتقین کہا ہے, علی کو خدا نے امیر المتقین قرار دیا, امام المتقین قرار دیا. قرآن کریم کو کتاب ہدایت کہا ہے, علی کو امام ہادی کہا. انما انت منذر ولکل قوم بعد, ہر قوم کے لیے ہادی علی ہے, آیت سورہ رعد میں موجود. لہذا قرآن بھی ہادی ہے, علی بھی ہادی. قرآن میں خداوند عظیم کہتا ہے لا رتبن ولا یابس الا فی کتاب مبین, اس میں سب کچھ موجود ہے. علی کے لیے فرماتا ہے وکل شیئن احسیناہ فی امام مبین, ہر چیز کا علم ہم نے احصا کر دیا ہے امام مبین میں. قرآن وہ کتاب ہے, اگر پہاڑ پہ نازل ہو جائے ریزہ ریزہ ہو جاتا ہے. محبت علی وہ حقیقت ہے, کسی دل میں ہو تو اسے برداشت نہیں کر سکتا. قرآن کو اگر کوئی نہ مانے تو وہ کافر ہو جاتا ہے, علی کو کوئی نہ مانے تو وہ منافق ہو جاتا ہے. محبت علی ایمان کی علامت قرار دی. لہذا فرمایا یا علی لا یحبک الا مؤمنون ولا یبغضک الا منافقون, آپ سے محبت نہیں کرے گا مگر وہی جو مومن ہوگا, اور آپ سے دشمنی نہیں رکھے گا مگر وہ جو منافق ہوگا. مولا علی کے فضائل اتنے زیادہ ہے کہ جنہیں بیان نہیں کیا جا سکتا. پاک پیغمبر نے ارشاد فرمایا لو کان الشجر اقلام, لو کان الشجر اقلام ول بہار و مدادن ول جن ول انس و کتابن, اگر یہ تمام درخت قلم بن جائیں, یہ سمندر کے پانی سیاہی بن جائیں, جن و انس لکھنے والے ہوں, بل ملائکہ تو حسابن اور ملائکہ حساب کرنے والے ہوں, لما احصو فلائل علی ابن ابی طالب, وہ علی کی فضیلتوں کو شمار نہیں کر سکتے. خدا نے اتنے مقامات عطا, علی واقعاً وہ ہستی ہے جسے نہ پہچانا گئے. امام صادق جیسی ہستی اپنی تمام عظمتوں کے ساتھ فخر کرتے ہیں کہ انا ولایتی لعلی ابن ابی طالب احب الی من ولادتی من, او اولاد علی سے ہونا میرے
लिए उतना बायस फख्र नहीं जितनी विलायत अली मेरे लिए बायस फख्र। अली के सामने आए मैं इस तरह से इनके सारी करते हुए नजर आते हैं, खुशू करते हुए नजर आते हैं अली के अजमतों के मुकाबले में, क्योंकि उन्होंने मौला अली को पहचाना, पैगंबर ने मौला अली को पहचाना है। खुद इरशाद फरमाते हैं, या अली ला यारिफुका इल्लल्लाहु अना, अली आपको नहीं पहचानता है मगर खुदा जो खल्क करने वाला है, और मुस्तफा जिसकी रूह के साथ तुझे खल्क किया गया है। अना व अली में नूरन वाहिद, मैं और अली एक नूर है। इसलिए कहा या अली अंता अखी फिद दुनिया वल आखिर, तू दुनिया और आखिरत में मेरा भाई। पाक पैगंबर वो खुतबा जो शाबानी आपने इरशाद फरमाया माह रमजान की फजीलतों के हवाले से, हदीस सनद के लिहाज से सही है, जिसे आठवें इमाम ने अपने आबा से रिवायत, आला सनद है। शेख सदूक ने अल अमाली में और उयून अखबार रजा की पहली जिल्द इस हदीस को नकल किया है कि जो पाक पैगंबर ने इरशाद फरमाया, अय्युह अन्नास कद अकबला अलैकुम शहरुल्लाह बिल बरकति वर रहमति वल मन, लोगो ये खुदा का महीना आ रहा है तुम्हारी रहमतें बरकतें मगफिरत खुदा लेकर। इस महीने में मगफिरत खुदा से महरूम न रहे। मकाम आजमत बयान करते हैं, आखिर खुतबा में मौला अली खड़े हो, सवाल किया मा अफजलुल आमाल फी हाज़ा अश्शहर या रसूल, ये तो बताइए इस महीने में अफजल तरीन अमल कौन सा। रसूल खुदा ने कहा अफजलुल आमाल फी हाज़ा अश्शहर अल वरा अन महारिम, अली खुदा के मुहर्रमात का ख्याल करना, मुहर्रमात इलाही से बचना इस महीने का अफजल तरीन अमल है। सुम्मा बका रसूल, ये जुमला कहते ही पाक पैगंबर रो पड़े। सवाल किया मौला अली ने मायूब की का या रसूल, मौला आप रोते क्यों? पैगंबर ने रोते हुए फरमाया अब की लिमा तलका मिन बादी वलिमा युस्तहल्लो मिन हुर्मत, अली जो तेरी हुर्मत, इसी महीना माह रमजान होगा अली, इसी महीना में तुझे शहीद किया जाएगा। अली तेरे सर पे जरबत लगेगी, तेरी दाढ़ी खून से रंगीन हो जाएगी। मौला अली ने एक सवाल किया फी सलामत मिन दीन या रसूल, क्या अली का दीन सालिम होगा? फरमाया हाँ अली तेरा दीन सालिम हो। मौला अली को कोई शक व शुबा नहीं, कोई पूछने की जरूरत नहीं, लेकिन लोगों को बताने के लिए जबान पैगंबर से जो बाद में मौला अली के हवाले से शक व शुबा का शिकार हो, कि देखो पैगंबर ने तस्दीक फरमाई है कि अली वो हस्ती है जो ता दमे मर्ग दीन उसी तरह से बाकी रहेगा जैसे पैगंबर के साथ। उसके बाद पैगंबर ने कुछ जुमले इरशाद फरमाए मकाम अमीरुल मोमिनीन के लिहाज, आपने फरमाया या अली मन कतल का फकत कतल, अली जिसने आपको कत्ल किया उसने मुझे कत्ल किया। और इसका मतलब है लोगों आज की रात अली शहीद नहीं हुए तन्हा, अली कत्ल नहीं हुए बल्कि पैगंबर को कत्ल किया गया, 1,24,000 अंबिया को कत्ल किया गया है कत्ले अली के साथ। या अली मन अब गजा का फकत अब गजा, अली जो आपसे दुश्मनी करता है उसने मुझसे दुश्मनी करता, ले अन्ना का अंत मिन्नी का नफ्स, अली तू मेरी जान की तरह, रूहों का मिन रूही व तीनत को मिन तीन, अली तेरी रूह मेरी रूह है, तेरी तीनत मेरी तीनत है, तेरी हकीकत मेरी हकीकत। ये पैगंबर एक दूसरी रिवायत में है कि एक मरतबा बाहर मदीना से बाग में जा रहे मौला अली को ऐसे पाक पैगंबर ने बाजुओं में लिया, गले से लगाया, बोसे लेते हुए गिरिया करने लगे और फरमाया अली मेरे बाद आपका हक गसब किया जाएगा, आप पे जुल्म किया जाएगा, अली आपको कत्ल किया जाएगा। कैफा सब्र का या अली, ये सवाल किया अली इस हालत में कैसे सब्र करेंगे? अली ने अर्ज किया या रसूल अल्लाह हाजा मकामुल बुशरा, ये तो बुशरा का मकाम है, वो मंजिल है जिसकी हमेशा अली ने ख्वाहिश की। 19 की रात को पूरे माह रमजान में अली की याद, कभी अपने एक बेटे के घर, कभी बेटी के घर, पूरा माह रमजान इस तरह इफ्तारी कर रहे थे और 3 लुक में से ज्यादा रोटी नहीं खा रहे। 19 की शब अपनी बेटी उम्मे कुलसुम के घर में 2 चीजें रखी इफ्तार में बेटी ने, दूध भी और नमक, मौला अली ने इरशाद फरमाया, बेटी कभी देखा है बाप के दस्तरखान पे दो चीजें इकट्ठी? अब तो अली खुदा के हुजूर जा रहा है, बेटी अली चाहता है मैं खाली पेट जाऊं। बेटी दूध को उठा ले, दूध को उठा लिया बेटी, नमक से तीन लुकमों के साथ अली ने इफ्तार किया। मुसलमानों, ये शब अली ने इस तरह से गुजारी, बेटी बयान करती है कि पूरी रात बाबा न सोए, नमाज पढ़ते, सजदे में सर रखते, फिर थोड़ी देर बाहर निकल जाते, आसमान की तरफ नजर करके कहते कि मां कजब तो वाला कुजब। अली ने झूठ नहीं कहा और ना ही जो मुझे खबर दी गई है वो झूठ है, ये वही रात है जिसका मेरे साथ वादा किया गया था। खुदावंद अली के लिए मौत की मंजिल आसान फरमाई। ये कहा, बेटी ने जब पूछा ना बाबा आप इतने मुजरिब क्यों हुए, कहा बेटी ये वही रात है जिसका अली को इंतजार था। फजर की आजान से पहले मौला अली घर से निकलते हैं, जब से है न घर में पहुंचते हैं बदखे आगे बढ़ती है, दामन अली को पकड़ लेते, आवाज निकाल रही है, अली कहते हैं कि ये अब चीख रही है, कल इसी घर में औरतों के मर्दों के रोने की आवाजें आ रही होंगी। उश्तदाई आजीमा कल मौत इजा हल्ल मौत बेवादीक, अली आमाद है मौत हो जाए। मस्जिद में तशरीफ लाए, माजिना पे जाके अली ने खुद अजान कही, कूफा ने सुनी, कूफा वालों ने अजान अली को सुना, ये आखिरी अजान थी जो अली ने की। जब जा रहे थे पीछे से इमाम हसन भी साथ जाना चाहते, मौला अली ने अपनी कसम देख करके इरशाद फरमाया, नहीं बेटा हसन, आज तुम वापस चले जाओ, आज मेरे साथ मस्जिद ना हो। और तकदीर का ये फैसला था कि बेटे साथ ना हो। अली गए मस्जिद में, अजान कही, अजान देने के बाद शहर ने मस्जिद में जो सोए हुए थे, अली की ये आदत थी उनको जगाते थे, उठो नमाज पढ़ो। इब्ने मुल्जम भी सोया हुआ था, इसने नीचे अपने पेट के नीचे उल्टा सो कर खंजर को छुपाया हुआ था, मौला अली ने आकर के उसे उठाया, एक बात कही कि देखो ये सोना ठीक नहीं है, शैतान का सोना। और उसके बाद फरमाया, मैं जानता हूं तेरा क्या मकसद है, तकदीर है खुदा जो है। मौला अली ने नमाज शुरू की, पहली रकत के दूसरे सजदे में जब अली ने सर रखा, एक मर्तबा इब्ने मुल्जम आगे बढ़ा, उसने खंजर का वार किया, सरे अली पे लगी और सरे अली से खून बहता हुआ अली के चेहरे को सुरख कर गया। एक मर्तबा जबराइल आसमान से उतरे, जमीन और आसमान के बीच में आकर के कहा, तहद्दमत वल्लाह अरकान अल हुदा, ओ खुदा की कसम अरकान हिदायत गिर गए, ओ उरवा उसका टूट गया। ये आवाज हर किसी ने सुनी और जब लोगों के कानों पे ये आवाज पहुंची और कूफा में लोग घरों से निकल आए, सड़कों पे गलियों में लोग आवाजें दे रहे थे, वाह मामा वाह अलिया। जब हसन हुसैन ने भी आवाज सुनी, दौड़ते हुए शहजादे मस्जिद में आए और अली को इस हालत में देखा कि अली खाक के मस्जिद में लेटे हुए हैं, मिट्टी उठा उठा कर अपने जख्म में डाल रहे हैं। हसन को देखा, हसन से कहा, बेटा हसन पहले लोगों को नमाज पढ़ाइए। इमाम हसन ने नमाज पढ़ाई, मौला अली के सर पे कपड़ा बांधा गया। ये पहली नमाज जो अली ने बैठ करके पढ़ी, और वो जंगजू जो खैबर और खंदक में भी जंग लड़ता रहा, कभी ये नौबत ना आई, आज बैठ के नमाज पढ़ रहा है। इसके बाद अगली रात और अगला दिन और फिर एक रात, इस सारा वक्त अली ने जो भी नमाज पढ़ी बैठ के पढ़ते रहे। शहजादों ने अली को उठाया, चारपाई पे डाला, लेकर के चले, लोग पीछे चीखे मारते हुए आ रहे हैं, वालिया वाह इमामा की आवाजें बुलंद हो रही है। और जब पहुंचे अपने घर के पास, इसलिए कि अली की बेटियां बड़ी बुलंद आवाज से रो रही थी, अपने बेटे से फरमाया, हसन बेटा मुझे जमीन पे उतार दो। दो बातें कही, एक बात ये कही कि बेटा हसन मेरी बेटियां बुलंद आवाज से रो रही है, इन लोगों से कहो वापस चले जाएं, शायद इसलिए वापस कर रहे हैं कि मेरी बेटियों की आवाजें अजनबियों के कानों तक न पड़े। मैं कहूंगा मौला आज तो आप ये बर्दाश्त न कर सके, करबला में आइए,
किस तरह से आपकी बेटियां हैं, खैमे जला दिए गए, लूटा गया, रस्सियां पहनाई जा रही है। अजरुकुम अल्लाह। और दूसरा जुमला ये कहा, बेटा हसन मैं अपने घर में चारपाई पे नहीं जाना चाहता हूँ, मैं अपने कदमों पे जाऊंगा, इसलिए कि परदेश में मेरी बेटी ज़ैनब जब अली को इस हाल में देखेगी बर्दाश्त न कर सकेगी, अब मैं अपनी बेटी की खातिर अपने कदमों पे चल के जाऊंगा। अली घर तशरीफ ले गए, बिस्तर पे तशरीफ फरमा हुए, पीछे आकर के बेटी बैठ गई, पुश से उठा करके बेटी ने बाबा को अपने साथ बिठा लिया, टेक दे करके बाबा से बातें कर रही है। एक मर्तबा एक सवाल किया, बाबा मुझे बताइए, उम्मे आयमन ने हमें यह हदीस बयान की थी और उम्मे आयमन ने कहा था कि एक मर्तबा अहले बैत सारे जमा थे, पाक पैगंबर ने यह इरशाद फरमाया कि हसन हुसैन तुम सब मारे जाओगे। हुसैन से कहा, हुसैन तू करबला में मारा जाएगा। बाबा यौमे अयमन ने जो फरमाया क्या सही है। अली ने जब ये सुना, एक मर्तबा कहते हैं, बेटी ये सही जो मैं अयमन ने कहा, अब वो बात जो मैं अयमन ने कही मैं तुम्हें बताता हूँ, और बेटी यही कूफा होगा, आप कैदी बनी हुई होगी और लोग आपको पत्थर मार रहे होंगे, सर नंगे हाथ पदे गर्दन बने हुए होंगे। अजरुकुमाल अल्लाह, अली इस दुनिया से चले गए। 21 की रात फजर से पहले अली की शहादत हुई, अली वसीयतें कर रहे हैं, अपने बेटों को बुलाया, वसीयत करते हुए एक मर्तबा पूछा, बेटा हसन हुसैन कहाँ है, हुसैन को बुलाया जाए। ओ हुसैन जो अकेले बैठकर शिद्दत से रो रहे थे, आए हुसैन के हाथ को पकड़ा, हसन के हाथ में देकर के कहा, हसन बेटा मेरे हुसैन का ख्याल करता, ओ हुसैन बेटा अंत शहीद वहाजे लोमा, तुझे शहीद की जाएगा बेटा, सब्र करना। मैं कहूंगा या अली ये मंजर तो आपने बयान किया, काश करबला में आप होते और देखते किस तरह से हुसैन करबला की रेत पे लेटे हुए हैं, वशिमर जाले सुनाला सद रही, वशिमर के हाथ में खंजर जो हुसैन के गले पे चला रहा है। अली आप कितने खुशकिस्मत हैं, आपको गुस्ल दिया गया, कफन दिया गया, ताबूत उठाया गया, बेशक पीछे से उठाने वाले बेटे हैं, आगे से उठाने वाले जबराइल और मिकाइल। अली कितने खुशकिस्मत कि आपके ताबूत को कंधा दे रहे हैं। आइए ना करबला में हुसैन को देखे जो 3 दिन तक बेगौर कफन पड़ा रहा। فَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّامٌ قَلَبِيًّا قَلِبُونَ بارِ الٰہِ صدقہ محمد وآلِ محمد، ہماری اس عبادت کو منظور و مقبول فرما، ان آنسوں کو اپنی بارگاہ میں منظور و مقبول فرما، مولا امیر کی معرفت و محبت ہمارے دلوں میں اضافہ فرما، خداوندار صدقہ محمد وآلِ محمد اس مجلس کا اہتمام کرنے والے دوستوں کی توفیقات میں اضافہ فرما، ان کے گھروں پہ اپنی رحمت برکت نازل فرما، اور جو جس لحاظ سے بھی اس مجلس کے لیے شریک رہا ہے ان کی توفیقات میں اضافہ فرما، ان کے رزق میں وسعت و برکت عطا فرما، ان کے مرحومین کی مغفرت فرما، بفضلک و رحمتک یا ارحم الراحمین۔